शुद्ध पौडेको खोलो हो। मेरो जन्मथलोबाट पूर्व र पश्चिममा खोला छन्। पूर्वको खोला बुन्डी गाउँबाट 9 किलोमिटर परबाट बग्छ भने पश्चिमको खोलो 1 किलोमिटर परबाट बग्छ। दुवै खोला उत्तरबाट दक्षिणतिर बग्छन्। पूर्वमा रामघाट बग्छ, जसलाई अलि माथितिर बाणगङ्गा भन्छन्। भावरमा झर्नु अघि पहाडका खोजमा बगुन्जेल, त्यसैलाई गङ्गा खोला भन्छन्। अलि तलतिर लक्ष्मणघाट भन्छन्। पश्चिममा गुडरुङ खोला बग्छ। पूर्वको रामघाटको ढिक्कै पारी पुरातात्विक महत्त्वको दरबार उत्खनन भएको छ। त्यो त्यही दरबार हो जहाँ गौतम बुद्धको बचपन बितेको थियो। तिलौराकोटको त्यो दरबार बुद्धका बुवा सुद्धोधनको राजदरबार थियो। उनको कपिलवस्तु राज्यको राजमहल हो त्यो उत्खनन गरेर भेटाइएको अवशेष हो। त्यही राजदरबारमा बुद्ध हुर्किएका हुन्। त्यहीको आँगनमा खेले हुन् उनी बुद्ध। छेउको रामघाटको रहमा पौडी पनि खेले होलान्। बचपनमा त उनी पनि चलचल नै हुँदा हुन्। भन्न त भारतले शुद्धोधनको दरबार भनेर भारतको भूमिमा कपिलवस्तु दरबार रहेको दावी पनि गर्दै आएको छ। मेरो जन्मथलोबाट 9 किलोमिटर पूर्वको त्यो दरबारलाई बायाँ पारेर मेरो जिल्लाको सदरमुकाम तौलिहवा जाने गर्छु म। स्कुल पढ्न घरबाट चामल, तेल र सिन्की लिएर त्यही बाटो सदरमुकाम धाएर नै मेरो बचपन बित्यो। हिउँदमा त जुत्ता मोजा खोलेर पाइन्ट माथि सारेरै पनि त्यो रामघाट तर्न सकिन्थ्यो। बर्खामा भने डुङ्गा नाउमा तर्नु पर्थ्यो। वार्षिक बाली घरे हुन्थे डुङ्गा तार्ने मल्लाहरू। माघमा खलाबाट धान भित्रिने समय पारेर हरेक वर्ष उनीहरू बाली उठाउन हाम्रा गाउँमा पनि आउने गर्थे। उनीहरूले हाम्रो घोडालाई पनि खोला तार्नुपर्ने हुनाले अरू घरबाट लैजाने भन्दा हाम्रो घरबाट धेरै धान लैजान्थे। टेस्ला कार तथा मोटरसाइकल होइन, घोडा चढ्ने जमाना थियो हाम्रो बचपन। उस बेला पनि 700 घर भएको बाक्लो गुचुप्पको गाउँ भएकोले हाम्रो गाउँबाट मल्लाहरूलाई राम्रै आम्दानी हुन्थ्यो। हाम्रो गाउँको उत्तरबाट हिजो आज मोटर गुड्ने महेन्द्र राजमार्ग उत्तरतिर बनेकै थिएन। अहिले त उतिखेर बनेकै थिएन। अहिले त रामघाटमा पनि पुल बनेको छ अरे। न बर्खामा नाउ तर्नु पर्ने, न त छतल्याङ छतल्याङ पानी पार्दै खुट्टा भिजाएर खोला तर्नु पर्ने अवस्था छ अहिले। तर रोजगारी हराएका मल्लाहका सन्तानहरू कहाँ छन् कुन्नी? कुनै अरू पेसा भेटाएका छन् कि? वैदेशिक रोजगारमा मिसिएका छन् भन्ने विषयमा म अनभिज्ञ छु। त्यो जमानामा हाम्रो जिल्ला सदरमुकाम तौलिहवामा बुधबार र शनिबार हाट बजार लाग्थ्यो। मैले 10 कक्षासम्म पढेको स्कुल पनि त्यही कपिलवस्तुको सदरमुकाममै छ। गाउँलेहरू बोरियामा धान बोकेर हाट बजार जान्थे। धान बेचेको पैसाले मट्टी तेल तथा फरुवा, फाली र हँसिया आदि बनाउने फलामका टुक्रा साथै बिडी खान सुर्ती पनि किनेर त्यही खोला तर्दै फर्कन्थे। त्यसैले त डुङ्गा तार्ने मल्लाहलाई पनि बालीघरे आरन र हाँकालले चौकीदारलाई जस्तै हरेक घरबाट वार्षिक धान दिने गरी नियुक्त गरिन्थ्यो। तर रामघाटको मेला लागेको बेलामा ती डुङ्गा चढ्न छुट्टै पैसा तिर्नुपर्छ। वार्षिक तिरेको धान दिएको छु भन्न पाइँदैन। रामघाटको मेला हिउँदमा लाग्ने हुनाले रामघाट खोलामा घाट मिलेको ठाउँमा घुँडामुनि नै हुन्छ पानी। तर र भएको ठाउँमा भने पौडी खेल्न मिल्ने गरी पानीको गहिराई हुन्छ। सानो छँदा बुङ्गै पानीभित्र गएर पौडी खेल्न सिकेको पनि त्यही हो। त्यो बेलाका दुकान मेन्टोल बालेको उज्यालोमा खोला वारी र पारी दुवैतिर थापिएका हुन्थे। पानी कम भएको तर्न मिल्ने घाट पुग्न करिब 15 मिनट माथि वा तल जानुपर्ने हुन्छ, फर्कन पनि उत्ति समय लाग्छ। त्यसैले खोला तार्ने डुङ्गाको मात्र होइन हात्तीहरूको पनि राम्रो व्यापार हुन्छ। मेला हेर्न पुग्नेहरूले 1 रुपैयाँमा हात्ती चढ्ने मौका जुराउँदै नदी तर्न पनि पाइन्थ्यो। हाम्रो छिमेकी गाउँका अली रजाको हात्ती पनि माउतेले ल्याएका हुन्थे। खोला तरेर हात्ती घुँडा मारेर बस्थ्यो। बसेको हात्तीमा मान्छे चढ्थे। खोला पारी पुगेर हात्ती उस्तै गरी बस्थ्यो र मान्छे उत्रन्थे। त्यस्तै बेला देशका धेरै ठाउँमा लाग्थे। ऐरावतीको बेला विभिन्न गाउँका रामलीला नौटङ्की त्यस जमानाका मनोरञ्जनका उच्च साधन थिए। कुरकुरे बैसको बेलाका मेलाको चञ्चलता नै बेग्लै हुन्छ। सबैले त्यो बेहोर्ने नै हो। अलि लाज लाग्दा अनुभव, कतिपय सधैँ लुकाउन पर्ने त्यो उमेरका अनुभवहरू सबैका हुन्छन् होला। त्यस्ता प्रसङ्गहरू आफ्नै दौतरीसँग मात्र कुरा गर्ने सीमाभित्र बाँधिएका पनि हुन्छन्। त्यसैले भनिन्छ कुखुरे बैस। त्यस्ता अनुभव केटाका मात्र हुँदैनन्, किनकि एक्लो हुने अनुभूति होइनन् तिनी, त्यो अनुभवका जोडी पनि हुन्छन्। तर समाजले हामी केटालाई अलि आक्रामक हुन सिकाएको थियो। केटी साथीहरूलाई लजाएर केटा फर्काउनु भनेर सिकाइएको जस्तो लाग्थ्यो मलाई। मेरा साथीलाई पनि त्यस्तै हुन्थ्यो जस्तो लाग्थ्यो मलाई। अनुभव बटुल्दै जाँदा ती सामाजिक नियम परिवर्तन भएर लैङ्गिक समानता व्यवहारमा कायम हुन अझै लामो अन्तराल छ भन्ने लाग्छ। कमसेकम अहिले सिद्धान्तमा त समानता स्वीकार गरिएको छ, उतिखेर त्यो पनि थिएन। आजकल पनि हरेक वर्ष रामघाट मेला त लाग्छ रे, तर पहिला जस्तो जमघट हुँदैन रे। सानो मेला लाग्ने गरेको छ भन्छन् साथीहरू। हामी सँगै एसएलसी परीक्षा दिएका साथीहरूको हरेक शनिबार सामाजिक सञ्जाल फेसबुकमा जमघट हुने गर्छ। त्यही जमघट हुँदा रामघाट मेलाको जानकारी पाउन मौका जुट्ने गर्छ। उति बेला त हामी सबै साथी हरेक वर्ष त्यो मेलामा गएको रमाइलो गरेका क्षणको सम्झना पनि रमाइलो छलफलको विषय हुने गर्छ। ती उत्पुट्याङको रमाइलो त्यही उमेरमा मात्र हुनसक्छ। प्रेमचन्दले त्यही भएर त होला ईदगाह भन्ने कथामा मेला हेर्न गएका केटाहरूले अरूका बारीका आँप ढुङ्गाले हान्दै हिँडेको प्लट जोडेका छन्। उनले उल्लेख गरेको त्यो प्लट मभन्दा अघिल्लो पुस्ताको थियो। अहिलेका केटाकेटीले पनि उठपेट्याङ त गरिहाल्छन् नि। बुद्ध खेलेको आँगनका विषयमा छिमेकी देश भारतले पर्यटकलाई भ्रममा पार्न झेल्ली पनि गर्ने गरेको छ। हुँदाहुँदा कतिसम्म गरेको छ भने पहिला उत्तर प्रदेशमा नौगढ भन्ने जिल्ला थियो। हामीले स्कुल पढ्दा पढ्दै त्यो नौगढको नाम बदलेर कपिलवस्तु जिल्ला भनेर नामाङ्करण गर्यो। कतिपयलाई भारतले बुद्ध जन्मेको स्थान लुम्बिनी भारतमा छ भनेर दावी गर्छ भन्ने भ्रम भएको पनि पाएको छु। तर भारतले बुद्धको जन्मथलो लुम्बिनी भारतमा परेको दावी गर्ने गरेको छैन। लुम्बिनी होइन, त्यही कपिलवस्तु दरबार भारतमा भएको दावी गर्ने गर्छ। हुन पनि शुद्धोधनको समयका केही उत्खनन भारतको भूमिमा भेटिएको भन्ने कुरामा भने विश्वास गरिन्छ। शुद्धोधनको मूल दरबार त्यही रामघाटको ढिकमाथि भएको तिलोरा कोटको भएको विशेषज्ञहरूको दावी छ। शाखा दरबारको रूपमा मौसम अनुसार केही समय उपयोग गरिने तत्कालीन निर्माण भारतको भूमिमा भेटिएको हुनुपर्छ, जस्तो कि नेपालका राजाहरूको मौसमी दरबार पोखरामा पनि छ। मूल दरबार त नारायणीति नै हो। उत्खनन गरिएको अवशेषका आधारमा उत्खनन विशेषज्ञहरूले त्यही विश्वास गर्ने गरेका छन्। नेपाली भूमि लुम्बिनीमा अशोकले बुद्धको जन्मभूमि भनेर बनाएको स्तम्भ ढलेको अवस्थामा भेटिएको हो। उक्त स्तम्भ नेपालको भूमिमै भएकाले भारतले आफ्नो भूमिमा लुम्बिनी रहेको भनेर दावी गर्ने कुनै आधार बाँकी नभएकोले पनि त्यस विषयमा चुप लाग्न बाध्य भएको छ। छन त तिलौराकोटकै नगिच निग्ली हावामा पनि अशोक स्तम्भ रहेको छ। त्यसैले भारतले शुद्धोधनको दरबार भारतमा रहेको भनेर दावी पुष्टि गर्ने आधार छैनन् नै भन्दा हुन्छ। शुद्धोधन तथा बुद्धको जमानामा अहिले जस्तो भारतको र नेपालको 10 गजा सिमाना भने थिएन। शुद्धोधनको कपिलवस्तु राज्य त्यस बेलाको भूभाग मध्ये अहिले केही भारतमा र केही नेपालमा रहेको छ। त्यही तिलौराकोटको पश्चिम बग्ने रामघाटमा काठकै चक्का गोरुले तान्ने लडियाका लस्कर पनि देखिन्थे। नदीको बालुवामा गोरुको बलले नपुगेर अघि बढ्न नसकेका लडियालाई चालकहरू मिलेर धकेल्दै एकपछि अर्को लडिया नदीको डिलमा उकाल्थे। सबै चालकले एक अर्कालाई सघाउँथे। नत्थाले गर्दा नियन्त्रित भएका घुँघुरू लगाइएका र रङ्गी बिरङ्गी मुगाका माला लगाएर सजाइएका गोरुले फुर्ती साथ लडिया तान्दै गरेका हुन्थे। ती गोरुका सिङ पनि तेल लगाएर चिल्लो पारेर गोरुको चमक बढाउन उनका मालिकले मेहनत गरेको पनि प्रष्ट नै देखिन्थ्यो। जुटका बोरामा 80 किलोका धानका 7-8 वटा बोरा हालेर बजारमा बेच्न जाँदै गरेका हुन्थे। कतिपय गोरुगाडामा बाँसका घुमाइएका बारले छेकेर कपडाले ढाकेको भागभित्र मालिकका पतोहिया बुहारी तथा मालकिनहरू माइत जाने गरेका पनि हुन्थे, कहिलेकाहीँ फर्कँदै गरेका पनि हुन्थे। जति बलिया गोरु पालेको छ त्यति नै इज्जत बढेको महसुस गर्थे गाउँलेहरू। हौदीमा सानी खानी गरेका गोरुको झलकले किसानको इज्जत तथा रवाफ दर्शाउँथ्यो। मानौ कसैका घारीका हल गोरु अहिलेका फरारी कार सरहका हुन्थे, कसैका मर्सिडिज, कसैका बिएमडब्ल्यू जस्तो शान दर्शाउँथे। खोलाको स्वरूप सधैँ एकनाशको शान्त भएर कुलो र नहरमा बग्दै खेत सिचेर मानव सभ्यता अगाडि बढाउने मात्र हुँदैन, वर्षाको भेल बनेर विनाश पोख्दै पनि हिँड्छ ऊ कहिले त कहिले ढिक खसाल्दै मूलधार वर र पर पार्दै रौद्र रूप धारण गरेको पनि हुन्छ। जुन वर्ष बढी पानी पर्छ, बाढी उर्लेर आउँछ, त्यस वर्ष खोला डरलाग्दो पनि भन्छ। नत्र खोला हाम्रो जीवनको सहयोगी बन्छ। त्यस्तै उलेर त्यस्तै उर्लेर त्यो रामघाट आफ्नो बगरको सिमाना नागेर ढिकमाथि चढ्दै पाँगो हिलो र बालुवा बिछाएर गयो होला। बितेका 2500 वर्षमा पटक पटक त्यो रामघाट उर्लेर त्यस्तै हिलो र बालुवाले पुरेको रहेछ त्यो तिलोराकोटको बुद्ध खेलेको आँगन। उर्लेको भेलको धक्काले दरबारका पर्खालहरू ढालेको थियो होला। अहिले उत्खनन गरेर देखिने त्यो दरबारको अवशेष इट्टा इनारका डोबहरूले बयान गरे जस्तै मेरा कान गुनगुनाइरहेका थिए जब म हनुमान सरसँग त्यहाँ पहिलो पटक पुगेको थिएँ। मलाई पाउन्ड सिलिङ पेन्सको जोड घटाउका हिसाब र सब्जेक्ट नाउन भर्बको ग्रामर सिकाउने मेरा ट्युसन गुरु हुन् हनुमान सर। उनको नियमित आम्दानी हुने जागिर त्यही तिलौराकोट दरबार उत्खनन सम्बन्धमा थियो। त्यसैले अरू साथीहरूभन्दा पनि पहिला मैले तिलौराकोट दरबारका अवशेष देख्ने अवसर पाएको थिएँ। तर पछि बेलायत पुग्दा हनुमान सरले हिसाब सिकाएको सिलिङ त बेलायती मुद्रामा भेटिएन। बीचको त्यो भागको प्रचलन हराएर पाउन्ड र पेन्स मात्र चलनमा रहेछ। पहिलो पटक जाँदा भग्नावशेषले दरबारको झलक प्रष्ट बोल्न सकेका थिएनन्। मायादेवीको भनेर गाउँले पूजा गर्ने एउटा पुरानो भएको सानो मन्दिर मात्र प्रष्ट देखिन्थ्यो त्यहाँ। तर त्यो मन्दिर पनि 25 वर्ष पुरानो थिएन भन्ने मेरो केटाकेटी दिमागले पनि भनिरहेको थियो। हनुमान गुरुले त्यहाँ उत्खनन गर्न जापानिजहरू आएका छन् भन्नुहुन्थ्यो। हामी डेबरा गाउँका मोटा आलीमा हिँड्दै स्कुल छुट्टी भएर घर जाँदा र स्कुल खुलेपछि फर्काउँदा देखिएका टेन्टहरू उनै जापानिजहरूका छहारी थिए। स्कुल पढ्दाको दशककै बिचमा गोरुगाडाका हाल काठका चक्कामा बाहिरबाट बेरिएको फलामले खनेर डोब बनाएको बाटो पक्की बाटो बन्यो, कालोपत्री बन्यो। हामीले त्यसअघि नदेखेका युरोपतिरका ओह्रालो ढलान गरेका छाना भएका दुईवटा म्युजियम बने। तिलौराकोट दरबारमा भेटिएका माटाका भाँडादेखि महत्त्वपूर्ण सामग्रीहरू त्यही म्युजियममा राखिएका छन्। त्यो बाटो र म्युजियम बन्नु अघि राजा वीरेन्द्र हेलिकप्टरको पङ्खाले उडाएको धुलो बिस्तारै साम्य भएपछि ओर्लेका थिए। हामी बयरका काँडा फाँडेर गोलाकार पारेको घेरा बाहिरबाट कुर्कुच्चा उचाली उचाली राजा र रानी हेर्न आँखा नझिम्काई हेर्दै थियौँ। त्यो परिदृश्य दिमागभित्र रेकर्ड गरिरहेका थियौँ। घुइँचोमा तछाड बछाड गर्न नसकिने भएकोले हामी त्यहाँ अरूभन्दा पहिला पुग्न परेकोले धेरै बेर कुरेपछि बल्ल राजा रानी देख्न पाएको पाइएको थियो। टिभी नै थिएन त्यो जमानामा, त्यसैले त्यसभन्दा पहिला राजा कस्ता थिए के थाहा।